الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والطور وكتاب مسطور في رق منشور والبيت المعمور والسقف المرفوع والبحر المسجور إن عذاب ربك لواقع ما له من دافع يوم تمور السماء مورا وتسير الجبال سيرا فويل يومئذ للمكذبين الذين هم في خوض يلعبون يوم يدعون إلى نار جهنم دعا هذه النار التي كنتم بها تكذبون أفسحر هذا أم أنتم لا تبصرون اصلوها فاصبروا أو لا تصبروا سواء عليكم إنما تجزون ما كنتم تعملون صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته والطور قسم ہے طور کی وکتاب مستور فی رق منشور اور قسم ہے ایسی کتاب کی جو لکھی ہوئی ہے پھیلی ہوئی پتلی باریک کھال میں قسم ہے البیت المعمور کی قسم ہے بلند کی ہوئی چھت کی قسم ہے اس سمندر کی جو پور ہے بے شک آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے ما لہو من دافع اس کو کوئی ہٹانے والا نہیں ہے یوم تمور السماء مورا جس دن آسمان لرز جائے گا کپ کپا کر وتسیر الجبال السیرا اور پہاڑ چلنے لگیں گے فویل یومئذ للمکذبین سو ہلاکت ہے اس دن ان تکذیب کرنے والوں کے لیے، الذین ہم فی خوض یلعبون، جو بےہودہ باتوں میں کھیل رہے تھے، یوم یدعون الی نار جہنم دعا، جس دن انہیں دھکے دے کر لے جایا جائے گا جہنم کی آگ کی طرف، اور ان سے کہا جائے گا ہذہ النار التی کنتم بہا تکذبون، یہ وہ آگ ہے جس کو تم جھٹلایا کرتے تھے، افسحر ہذا، کیا پھر یہ جادو ہے، ام انتم لا تبصرون، یا تم دیکھ نہیں رہے ہو، اسلوہا، تم اس میں داخل ہو جاؤ، فاصبروا او لا تصبروا سواء علیکم، تم صبر کرو یا صبر نہ کرو تم پر برابر ہے، انما تجزون ما کنتم تعملون، تمہیں صرف ان اعمال کا بدلہ دیا جائے گا جنہیں تم کیا کرتے تھے۔ یہ سورۃ الطور ہے اور چونکہ اس سورت میں لفظ الطور ہے بلکہ اس کی ابتدا ہی اس سے ہو رہی ہے، والطور میں واو قسم ہے اور الطور یہی طور کا لفظ ہے، اس لیے اس سورت کا نام سورۃ الطور رکھا گیا ہے، اور یہ مکی ہے، اور مکی سورتوں میں عام طور پر اسلام کے بنیادی عقائد کی طرف متوجہ کیا جاتا ہے، اور وہ کل تین ہیں، نمبر ایک وجود باری تعالی اور اس کی توحید کہ حق تعالی شانہ موجود ہیں، وجود ہے حق تعالی شانہ کا، یہ دنیا خود بخود وجود میں نہیں آئی ہے، اس کا کوئی بنانے والا ہے، اور وہ بنانے والا ایک ہی ہے، اس لیے کہ بنانے والے اور نظام کو چلانے والے ایک سے زائد ہوتے ہیں تو کسی نہ کسی مرحلے پر اختلاف ہو جاتا ہے، اور یہ کارخانہ عالم اتنا بڑا ہے اور ہزاروں سالوں سے چل رہا ہے، تو یہ ممکن ہی نہیں ہے کہ ایک سے زائد ہستیاں ہوں اور ان میں اب تک آپس میں اختلاف نہ ہوا ہو۔ اس لیے پہلی بات یہ ہے کہ چھوٹی سے چھوٹی چیز بھی سانے اور بنانے والے کے بغیر وجود میں نہیں آ سکتی، لہذا اتنی بڑی کائنات بنانے والے کے بغیر وجود میں آ گئی یہ ماننا کسی بھی عقل مند شخص کے لیے ممکن نہیں ہے، لہذا اس کا کوئی بنانے والا ہے۔ اب یہ بھی ہو سکتا تھا کہ اس کا بنانے والا ایک ہو، یہ بھی ہو سکتا ہے کہ اس کے بنانے والے کئی ہوں، تو سانے کا وجود تو ماننا پڑے گا، اور اس کے بعد یہ بات بھی ماننی پڑے گی کہ کائنات بہت بڑی ہے اور ہزاروں سالوں سے ہے اور اب تک اس میں کوئی خلل واقع نہیں ہوا، کوئی ایسی جھگڑے کی فساد کی شکل نظر نہیں آئی کہ سورج نکلا اور پھر غروب ہو گیا، سورج نکلا اور پھر غروب ہو گیا، سورج نکلا اور پھر غروب ہو گیا، تو ایسا کسی کو نظر نہیں آیا کہ کوئی نکالنا چاہ رہا ہے اور کوئی نہیں نکالنا چاہ رہا ہے، بارش ہوئی رک گئی، بارش ہوئی رک گئی، بارش ہوئی رک گئی ہر دو دو سیکنڈ کے بعد، تو ایسا لگے کہ بھئی کوئی بارش برسانا چاہ رہا ہے کوئی بارش برسانے سے، آپس میں ان کی لڑائی ہو جاتی تو یہ پورا عالم ہی برباد ہو جاتا، فنا ہو جاتا، اس لیے کہ توجہ ان کی لڑائی کی طرف چلی جاتی، تو پتہ یہ چلا کہ اس کا بنانے والا ہے اور وہ ایک ہی ہے۔ یہ ہے پہلا عقیدہ، بنیادی عقیدہ اسلام کا، جو آدم علیہ الصلوۃ والسلام سے لے کر چلا آ رہا ہے اور قیامت تک انشاءاللہ رہے گا۔ تمام انبیاء علیہ الصلوۃ والسلام اسلام لے کر آئے تھے اور اسلام کے بنیادی عقیدے سب شریعتوں میں ایک جیسے تھے. اور دوسرا بنیادی عقیدہ جو ہے وہ ہے رسالت. رسالت ہر دور میں جو بھی نبی آیا اس نے اپنی رسالت کو ثابت کیا کہ میں نبی ہوں, اللہ کا نبی ہوں, اور اس پر یہ دلیل ہے, یہ دلیل ہے, یہ دلیل ہے, یہ دلیل ہے. قرآن میں بھی متعدد جگہ پر نبوت کے دلائل پیش کیے گئے ہیں. تو حضرت آدم علیہ السلام سے لے کر اللہ کے نبی صلی اللہ علیہ وسلم تک جتنے انبیاء علیہ السلام دنیا میں آئے انہوں نے اپنی رسالت اور اپنی نبوت کو دلائل سے ثابت کیا. اور دلائل میں بہت بڑی دلیل جو ہے وہ معجزات تھے, اور یہ بھی اللہ جل جلالہ وامن والہ کا کرم ہے کہ جب رسول اور نبی پر یقین پیدا ہو جائے گا کہ یہ اللہ کا رسول ہے, یہ اللہ کا نبی ہے, تو اس کی بات مانے گا, اور جب اس کی بات کو مانے گا تو جنت کی ابدی سعادتیں اسے حاصل ہوں گی. تو اللہ جل جلالہ وامن والہ نے کسی رسول کو یا نبی کو بھیج کر یہ نہیں کہہ دیا کہ مانو تو ٹھیک, نہ مانو تو تمہاری بلا سے, بلکہ نہیں, اللہ نے ایسی دلیلیں ساتھ بھیجی, ایسے معجزات ساتھ بھیجے کہ جن کے نتیجے میں انسان یہ تسلیم کرنے پہ مجبور ہو جاتا ہے کہ یہ عام انسان نہیں ہے بلکہ یہ اللہ کا کوئی خاص برگزیدہ بندہ معلوم ہو رہا ہے. تو رسالت. اور تیسری چیز معاد, کہ مرنے کے بعد ایک زندگی ہے. اللہ کو بھی مان لیا, اللہ کی توحید کو بھی مان لیا اور رسالت کو بھی مان لیا, لیکن مرنے کے بعد کی زندگی کا اگر یقین نہ ہو, بلکہ شروع ہی یہاں سے ہوگا کہ مرنے کے بعد کی زندگی کا یقین ہوگا تو پھر خیال آئے گا کہ مرنے کے بعد کیا ہونے والا ہے, مرنے کے بعد کیا ہوگا ہمارا. تو بہرحال مرنے کے بعد کی زندگی جو ہے اسے بھی بار بار سمجھایا جاتا ہے. یہ تین بنیادی عقیدے ہیں. اور قرآن مجید جو ہے یہ اللہ کی کتاب ہے, یہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کے زمانے میں تورات اللہ کی کتاب ہے, یا حضرت داؤد علیہ الصلوۃ والسلام کے زمانے میں زبور اللہ کی کتاب ہے. یہ بھی بنیادی عقیدہ ہوتا ہے مگر وہ رسالت کی ضمن میں آ جاتا ہے. اس لیے کہ اگر قرآن کو تسلیم کرو تو یہ تسلیم کرنا پڑے گا کہ یہ اللہ کا نبی ہے, اللہ کا نبی ہے, تبھی تو یہ اللہ کی کتاب اللہ کے پاس سے لے کر گیا ہے, تو وہ رسالت کے اندر ہی آ جاتا ہے. تو یہ تین بنیادی عقیدے مکی زندگی میں بار بار بیان ہوتے تھے, اور آج بھی جب غیر مسلم سے گفتگو کا موقع ہو تو ان کے سامنے بھی یہ بنیادی عقیدے بیان کرنے چاہیے. بنیادی عقیدے جب سمجھ میں آ جاتے ہیں تو اس کے بعد حجت قائم ہو جاتی ہے. بنیادی عقیدہ سمجھ میں آ گیا کہ اللہ جل جلالہ وامن والہ کا وجود ہے, اللہ ایک ہی ہے, محمد صلی اللہ علیہ وسلم اللہ کے نبی ہیں, لہذا آپ کی احادیث شریفہ وحی ہیں, قرآن مجید بھی وحی ہے, اللہ کی طرف سے آئی ہوئی ہے یہ وحی, اور مرنے کے بعد ایک زندگی ہے. تو بھائی اب کیا مجبوری ہے آپ کی کہ لا الہ الا اللہ محمد رسول اللہ نہیں پڑھ رہے ہیں, آپ کلمہ نہیں پڑھ رہے ہیں. تو غیر مسلموں کے ساتھ جب بھی گفتگو ہو تو یہ بنیادی باتیں ان کے ساتھ ہونی چاہیے. ہاں, کبھی ضرورت کے پیش نظر کچھ فروئی بات بھی بیان ہوتی ہیں اور کرتے ہیں اور ڈسکشن میں لاتے ہیں, لیکن اصل یہ بنیادی باتیں ہیں. اور جب بنیادی باتیں ایک آدمی تسلیم کر لیتا ہے تو پھر اس کے لیے یہ گنجائش نہیں ہوتی کہ جب وہ اللہ جل جلالہ وامن والہ کے وجود اور اللہ جل جلالہ وامن والہ کی توحید کا قائل ہو جائے اور اتنی بڑی ہستی کی اتھارٹی کا قائل ہو جائے, پھر یہ سوال پوچھے کہ پانچ وقت کی نمازیں کیوں ہیں, زکات کیوں ہے, پردہ کیوں ہے, یہ سزا کیوں ہے, یہ جزا کیوں ہے, مرنے کے بعد ہمیشہ کے لیے جہنم کیوں ہے, مرنے کے بعد ہمیشہ کے لیے جنت کیوں ہے, قبر کا عذاب کہاں ہے, کیسے ہے. اسے کہ جب مان لیا اللہ کو تو پھر اللہ کی ہر بات کو مانے گا. تو اس سورت کے اندر بھی بنیادی عقائد بیان کیے جا رہے ہیں. اور اس سے پہلے والی سورت جو ہے اس کے شروع میں سورۃ الذاریات میں چار قسمیں کھائی گئی تھی, والذاریات ذروا فالحاملات وقرا فالجاریات یسرا فل مقسمات امرا. اور یہ چار قسمیں کھا کر کے اللہ جل جلالہ وعم نوالہ نے یہ بات بیان فرمائی تھی کہ انما توعدون لصادق، بے شک وہ چیز جس کا تم سے وعدہ کیا جا رہا ہے سچ ہے، یعنی مرنے کے بعد ایک زندگی آنے والی ہے، یہ جو تم سے وعدہ کیا جا رہا ہے یہ سچ ہے، اور پھر مرنے کے بعد کی زندگی یوں ہی نہیں ہوگی، بلکہ وَإِنَّ الدِّينَ لَوَاقِعٌ، اور بے شک بدلہ واقع ہونے والا ہے، جزا اور سزا واقع ہونے والی ہے. تو سورۃ الطور میں بھی پانچ قسمیں کھا کر اسی مضمون کو دوبارہ دہرایا گیا ہے، اور اسی مضمون کو مقرر لا کر اس کی تاکید کی جا رہی ہے. اور یہاں پر پانچ قسمیں کھائی گئی ہیں، والتور وکتاب مستور فی رق منشور والبیت المعمور والسقف المرفوع والبحر المسجور، اور اس کو ان عذاب ربک لواقع، بے شک آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے. ما لہ من دافع، اس کو کوئی ہٹانے والا نہیں ہے. اور یہ عذاب اور یہ پکڑ کب آئے گی؟ یوم تمور السماء مورا وتسیر الجبال سیرا، قیامت کے دن، جس دن آسمان جو ہے وہ لرز جائے گا، اور جس دن پہاڑ جو ہیں وہ چلنے لگیں گے، اپنی جگہ سے ہٹ جائیں گے. تو جس چیز کو سورۃ الذاریات کے شروع میں بیان کیا گیا تھا، اسی چیز کو یہاں بیان کیا جا رہا ہے، اور یہاں پانچ قسمیں کھا کر کے بیان کیا جا رہا ہے کہ ان عذاب ربک لواقع، آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے. تو اس میں یہ کہا جا رہا ہے کہ جو لوگ نافرمان ہیں، جو لوگ اللہ کے دین کے منکر ہیں، اللہ کے وجود کے منکر ہیں، اللہ کی وحدانیت کے منکر ہیں، اللہ کے نبی صلی اللہ علیہ وسلم کے، انبیاء علیہ الصلوۃ والسلام کے منکر ہیں، مرنے کے بعد کی زندگی کے منکر ہیں، وہ یہ نہ سمجھے کہ کچھ ہونے والا نہیں ہے. نہیں، ایسے لوگوں پر عذاب ضرور واقع ہوتا ہے، اور اکثر تو یہ ہوتا ہے کہ دنیا میں بھی وہ عذاب میں مبتلا کیے جاتے ہیں، اور جب چھوٹی قیامت آتی ہے، ان کی موت آتی ہے، اس وقت بھی انہیں عذاب میں مبتلا کیا جاتا ہے، اور پھر برزخ میں بھی اور قیامت کے دن بھی. اور کبھی کبھی ایسا ہوتا ہے کہ دنیا میں کچھ نہیں ہوتا، مگر جب ان کی موت واقع ہوتی ہے وہاں سے عذاب شروع ہو جاتا ہے، اور پھر جب بڑی قیامت واقع ہوگی اس وقت جو ہے وہ پوری سزا اور پورا عذاب ان کے سامنے آئے گا. تو اللہ جل جلالہ وعم نوالہ یہاں پانچ قسمیں کھا کر یہی کہہ رہے ہیں کہ جزا اور سزا ہے، اچھے کا بدلہ بھی ملتا ہے اور برے کا بدلہ بھی ملتا ہے. فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ، ایک رائی کے دانے کے برابر جو بلائی کرے گا اسے بھی وہ دیکھے گا، اور ایک رائی کے دانے کے برابر برائی کرے گا اسے بھی وہ دیکھے گا. اب یہاں پر جو ہے سب سے پہلے تور کی قسم کھائی گئی ہے. تو تور جو ہے، تور یہ سرسبز و شاداب پہاڑ کو کہتے ہیں، ایسے پہاڑ کو کہتے ہیں جس پر سرسبز و شاداب درخت اگے ہوئے ہوں. لیکن یہاں پر تور سے ایک خاص سرسبز و شاداب پہاڑ مراد ہے، اس سے مراد تور سینین ہے، جہاں حضرت موسیٰ علیہ الصلوۃ والسلام کو اللہ جل جلالہ وعم نوالہ کے ساتھ شرف ہم کلامی نصیب ہوا تھا، اور جس کی قسم جو ہے اللہ تعالی شانہ نے دوسری جگہ پر بھی کھائی ہے، والتین والزیتون وطور سینین، تور سینین کی قسم، اسی کو تور سینا بھی کہتے ہیں، من تور سینا، قرآن میں دونوں کا ذکر ہے، تور سینین کا بھی ذکر ہے، تور سینا کا بھی ذکر ہے. تو یہاں اس تور کی قسم کھائی ہے، والتور، تور سینین کی قسم، یعنی اس خاص پہاڑ کی قسم جو کہ سرسبز و شاداب ہے، جس پر ہرے بھرے درخت ہیں، اور جہاں حضرت موسیٰ علیہ الصلوۃ والسلام کو اللہ جل جلالہ عم نوالہ سے شرف ہم کلامی نصیب ہوا تھا. تو طور پہاڑ تو بہت ہیں, ایسے پہاڑ تو دنیا میں بہت ہیں جن پر ہرے بھرے درخت اگے ہوئے ہوں, لیکن ان سب پہاڑوں میں یہ پہاڑ با عظمت ہو گیا. اور وجہ اس کی یہ ہے کہ ایک جلیل القدر پیغمبر کو اللہ جل جلالہ عام منوالہ کے ساتھ تکلم کا شرف اس پہاڑ پر حاصل ہوا. تو یہ چونکہ با عظمت ہو گیا, یہ عظمت والا ہو گیا, اس لیے اللہ جل جلالہ عام منوالہ نے اس کی قسم کھائی. والتور, تور سینین کی قسم. وکتاب مستور فی رقم منشور, اور ایسی کتاب کی قسم جو لکھی ہوئی ہے, یعنی لکھی ہوئی کتاب کی قسم, ایسی کتاب کی قسم جو لکھی ہوئی ہے, یعنی ایسی کتاب کی قسم جس میں کچھ چیزیں لکھی گئی ہیں. اور یہ لکھائی کس چیز میں ہے, یہ کتاب کس چیز سے بنی ہوئی ہے؟ فی رقم منشور. رق جو ہے, رق یہ پتلی کھال کو کہتے ہیں, یہ اسکن جو ہے جانوروں کی اسکن, جب ورق اور کاغذ وجود میں نہیں آیا تھا, پیپر دنیا میں ابھی وجود میں نہیں آیا تھا, تو اس وقت لوگ جو ہیں کوئی چیز لکھنی ہوتی تھی تو ان کو کہیں سے اچھا پتھر مل جاتا تھا, اس کے اوپر لکھتے تھے. کبھی جو ہے بعض درختوں کے پتوں کے اوپر لکھتے تھے, کبھی ایسی اچھی ہڈی مل جاتی تھی چوڑی, چوڑا پتھر, چوڑی ہڈی, چوڑا پتا درخت کا, اس کے اوپر لکھتے تھے. اور اسی طرح جو ہے جانور کی کھال اور جانور کی دباغت کی ہوئی چمڑی کے اوپر بھی لکھتے تھے. اور اس کے لیے جو ہے جیسے جیسے زمانہ ترقی کرتا چلا گیا تو پتلی اور باریک کھال جو ہے وہ اچھی سمجھی جاتی تھی. جیسے آج کل پیپر جو ہے وہ موٹا بھی ہوتا ہے جیسے کارڈ بورڈ جیسا, اور دوسرا یہ ہمارا باریک پیپر, تو باریک پیپر کو زیادہ پسند کیا جاتا ہے بنسبت موٹے کارڈ بورڈ کے. تو شروع شروع میں وہ موٹی کھال پر بھی لکھا جاتا تھا, اور بعد میں جیسے جیسے زمانہ ترقی کرتا ہے اور چیزیں بہتر ہوتی جاتی ہیں, ترقی ہوتی ہیں, تو پتلی کھال کو استعمال کیا جاتا تھا کچھ لکھنے کے لیے. تو نبی صلی اللہ علیہ وسلم کے زمانے میں بھی ورق جو ہے وہ اتنے عام ابھی نہیں ہوئے تھے, کھال کھال ملتے تھے. تو نبی صلی اللہ علیہ وسلم کے زمانے میں صحابہ کرام رضوان اللہ تعالی علی مجمعین نے جو قرآن مجید لکھنے کا اپنا معمول بنایا تھا, تو حدیث شریفہ میں آتا ہے کہ پتھروں پر لکھتے تھے, پتوں پر لکھتے تھے, ہڈیوں پر لکھتے تھے, کھالوں پر لکھتے تھے. تو نبی صلی اللہ علیہ وسلم کے زمانے میں عام طور پر لکھنے کے لیے جو چیز استعمال ہوتی تھی وہ جانور کی باریک کھال. تو یہاں باریک کھال کا جو ذکر ہوا اس کی اصل وجہ یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں عام طور پہ باریک کھال پر لکھا جاتا تھا, جانور کی باریک چمڑی کے اوپر لکھا جاتا تھا. پر ہمارے زمانے میں چونکہ جانور کی کھال پر نہیں لکھا جاتا, تو ہمارے زمانے میں اگر قرآن اترتا تو ہو سکتا ہے کہ ورق ہوتا, کاغذ ہوتا. تو اس زمانے کے اعتبار سے فیرق کی منشورین کہہ دیا گیا, لیکن مراد اس سے وہ چیز ہے جس پر کوئی چیز لکھی جائے. اس لیے اردو میں ترجمہ کرنے والے حضرات جو ہے رقن کا ترجمہ کاغذ سے کرتے ہیں, لیکن لفظی ترجمہ اس کا پتلی اور باریک کھال ہے. تو وہ کتابی مستور اور پھیلائی ہوئی پتلی کھال میں, یعنی ایسی کھال میں جو ایسی چوڑی پھیلائی گئی ہے, پھیلائی ہوئی पतली खाल में लिखी हुई किताब की कसम, यानी उस लिखाई की कसम जो कि लिखी गई है, और किस चीज में लिखी गई है, फैलाई हुई पतली खाल में या फैलाए हुए कागज में। अब यहां सवाल यह है कि किस चीज की कसम यहां पर खाई गई है, किसी किताब की कसम खाई गई है, अवराक में या कागजों में या खालों में लिखी गई किसी चीज की कसम खाई गई है। तो बाद हजरात ने इससे नामे आमाल मुराद लिया है कि फरिश्ते जो हैं वो भी इंसानों के अच्छे और बुरे आमाल लिखते रहते हैं। अब जाहिर है कि हम लोग आजकल लिखते हैं कागजों के ऊपर, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अक्सर लोग कोशिश करते थे कि कोई पतली खाल मिल जाए जिसके ऊपर लिखाई हो, किसी के ऊपर किसी बादशाह के ऊपर खत लिखना हो तो ऐसी खाल को ढूंढा जाता था, तलाश किया जाता था ताकि जरा अच्छा मालूम हो, खुशनुमा मालूम हो। और फरिश्ते किन चीजों में लिखते हैं अल्लाह बेहतर जानते, लेकिन मुराद यह नामे आमाल है, लिखाई मुराद है, यानी नामे आमाल जो लिखे जा रहे हैं हर इंसान के, उसमें अच्छे अच्छी बातें भी लिखी जाती है, बुरी बातें भी लिखी जाती है, उनकी कसम खाई जा रही है। एक कौल यह है, और दूसरा कौल यह है कि तौरात की कसम खाई जा रही है, इसलिए कि अभी अभी जो है वो उस जगह की कसम खाई गई वत्तूर, जहां हजरत मूसा अलैहि सलातु वस्सलाम को अल्लाह जल्ल जलालुहु व मनवालुहु के साथ तकल्लुम का और बातचीत का शर्फ हासिल हुआ था, और वहीं पर अल्लाह जल्ल जलालुहु व मनवालुहु ने हजरत मूसा अलैहि सलातु वस्सलाम को अलवाह भी दिए थे। तो बाद हजरत मुफस्सिरीन ने यह लिखा है कि अलवाह जो है, अलवाह जो तख्तियां थी जिनके ऊपर तौरात लिखी हुई थी, तो वो लकड़ियों की बनी हुई थी, वो तख्तियां, तो तख्तियां लकड़ियों की बनी हुई थी जिनके ऊपर तौरात लिखी गई थी, और बतौर खास जो 10 कमांडमेंट्स थे, उन 10 कमांडमेंट्स को, 10 अहकाम को पतली बारीक खाल के ऊपर लिखा गया था। तो उसकी कसम खाई जा रही है कि उस किताब की जो लिखी हुई है फैलाई गई पतली खाल में, और 10 कमांडमेंट्स असल बुनियाद है, तो वो तख्तियों को उसके ताबे करके गोया पूरी तौरात की कसम खाई गई है। और बाद हजरात ने ये कहा है कि यहां कुरान मजीद की कसम खाई गई है, तो वह तूर से तूर सीनिन की कसम खाई, और वह किताब मस्तूरिन फिरक की मंशूर से कसम खाई है कुरान मजीद की। और रक जो है यहां आम है, यानी हर वो चीज जिसके अंदर कुरान लिखा जाता है। और बाद हजरात ने यह भी कहा है कि इससे लोहे महफूज मुराद है, जिसके अंदर हर चीज लिखी हुई है, वहां पर भी रक जो है अपने हकीकी माने पर नहीं होगा, यानी जिस चीज में भी वो लिखा गया है। बहरहाल यहां मुफस्सिरीन की मुख्तलिफ राय हैं, लेकिन अक्सर हजरात जो है वो नामे आमाल की तरफ गए हैं। तो तूरे सीनीन की कसम, यानी उस पहाड़ की कसम जिसके ऊपर हजरत मूसा अलैहि सलातु वस्सलाम को पर को शर्फ़े तकल्लुम हासिल हुआ और आपको तौरात दी गई, और वह किताब मस्तूर फिरक की मंशूर, और ऐसी किताब की कसम जो लिखी हुई है फैली हुई पत्ती खाल में। इसका मतलब यह है कि नामे आमाल की कसम या कुतुबे समाविया की कसम। आगे वल बैतिल मामूर, और आबाद किए हुए घर की कसम। तो आबाद किए हुए घर की कसम, इससे मुराद बाद हजरात ने कहा है कि काबा भी हो सकता है, लेकिन अक्सर हजरात इस बात की तरफ गए हैं कि इससे अल बैतुल मामूर मुराद है जो कि सातवें आसमान पर है, और वो आसमान वालों का काबा है, फरिश्तों का काबा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब मेराज के लिए तशरीफ गए ले गए, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद इरशाद फरमाया कि मैंने देखा कि मैं अल बैतुल मामूर के पास पहुंचा, तो मैंने देखा कि हजरत इब्राहिम अलैहिस्सलाम अल बैतुल मामूर के साथ टेक लगाए हुए तशरीफ फरमा है। तो अल्लाह ताला शानहू ने हजरत इब्राहिम अलैहिस्सलाम को ये जजा इसलिए दी कि उन्होंने दुनिया का काबा तामीर किया था, तो दुनिया के काबे को तामीर करने के नतीजे में आसमानों के काबे के साथ टेक लगाकर बैठने की अल्लाह ताला शानहू ने उन्हें सआदत अता फरमाई। और आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मैंने देखा कि एक दरवाजे से फरिश्ते अल बैतुल मामूर में दाखिल होते हैं और इबादत करके दूसरे दरवाजे से निकल जाते हैं। मैंने पूछा कि ये क्या है, ये कौन है? तो कहा कि ये आपके जद्दे अमजद इब्राहिम अलैहिस्सलाम हैं और ये अल बैतुल मामूर है। हजरत जिब्रील ने अर्ज किया और इसमें फरिश्ते दाखिल होते हैं, इबादत करते हैं और दूसरी तरफ से निकल जाते हैं, और रोजाना 70,000 फरिश्ते इसमें दाखिल होकर इबादत करते हैं, मगर फरिश्तों की तादाद इतनी ज्यादा है कि एक फरिश्ते की एक मर्तबा जब बारी आ जाती है तो कियामत तक उसको दोबारा अल बैतुल मामूर में दाखिल होने की सआदत नसीब नहीं होगी। तो ये अल बैतुल मामूर की यहां कसम खाई गई है। वह सक्फिल मरफू, और बुलंद किए हुए छत की कसम, ऊंची छत की कसम, इससे मुराद आसमान है। अल्लाह ताला शानहु दूसरी जगह पर इरशाद फरमाते हैं, वजअलना समा सक्फम महफूजा, हमने आसमान को महफूज छत बनाया है। तो दुनिया में रहने वाले सभी के लिए आसमान छत की हैसियत रखती है। और इसी तरह अल्लाह ताला शानहु दूसरी जगह पर इरशाद फरमाते हैं कि अल्लाहुल्लज़ी रफ़अ समावात, अल्लाह ने आसमान को बुलंद किया। तो कुरान में एक जगह पर उसको सक्फ कहा गया है आसमान को, दूसरी जगह पर यह कहा गया है कि अल्लाह ने बुलंद किया है। तो वह सक्फिल मरफू, और बुलंद किए हुए आसमान की कसम, ऊंची छत की कसम। वल बहरिल मसजूर, इसमें हजरात मुफस्सरीन की दो राय हो गई है, और ये जो दो राय हो जाती हैं उसकी वजह कुरान मजीद की दूसरी आयात हैं, अहादीस शरीफा हैं, एक से जायद जो राय हो जाती हैं, और अरबी जुबान की वसात है। तो वल बहरिल मसजूर, एक माना यह है इसका कि वो समंदर जो पानी से पूर है, यानी उस समंदर की कसम जो पानी से पूर है, जो पानी से भरा हुआ है। तो अल मसजूर का माना अल ममलू भी हो सकता है अरबी में। वल बहरिल मसजूर, और ऐसे समंदर की कसम जो पानी से भरा हुआ है, जो पानी से पूर है। और दूसरा माना इसका यह किया गया है कि और ऐसे समंदर की कसम जो गर्म किया हुआ है। वह इदल बिहार सुज्जेरत, कियामत जब वाके होगी, और यहां जैसे कहा गया है कि जब कियामत वाके होगी तो आसमान लरस जाएगा और पहाड़ जो है वो अपनी जगह से हट जाएंगे। तो दूसरी जगह पर अल्लाह ताला शानो इरशाद फरमाते हैं कि कियामत जब वाके होगी तो वईदल बिहारो सुज्जरत, समंदरों को गर्म कर दिया जाएगा, समंदरों को गर्म कर दिया जाएगा। और समंदरों को गर्म कर दिया जाएगा का मतलब यह है कि समंदरों को आग में तब्दील कर दिया जाएगा। तो यहां वल बहरिल मसजूर से या तो ये आम जो समंदर हमें नजर आते हैं उनकी कसम खाई जा रही है कि पानी से भरे हुए समंदर की कसम। और अल्लाह जल्ला जलालुहु आम नवालुहु जब किसी चीज की कसम खाते हैं तो वो चीजें होती हैं जो इंसानों की नजर में पावरफुल होती है, जैसे हवाएं हैं या अजमत वाली हैं। तो अजमत वाली हैं या पावरफुल हैं, ताकतवर हैं। तो जैसे पहाड़ जो है वो इंसान के लिए एक अजमत की चीज होते हैं, तो इसी तरह ये समंदर जो है जो तकरीबन दो तिहाई से टू थर्ड से लेकर थ्री क्वार्टर तक ये जो कुर्रे अर्दी है, जमीन का जो ग्लोब है वो पानी से भरा हुआ है, और गहरा भी बहुत है, और अंदर पता नहीं क्या क्या चीजें अपने अंदर लिए हुए हैं। तो ये एक इंसान के लिए एक अजीम चीज है, बहुत बड़ी चीज है, बहुत पावरफुल चीज है। इसलिए अल्लाह जल्ल जलालहू अम्मन वालो उसकी कसम खाते हैं, इसलिए कि अल्लाह से बढ़कर तो कोई चीज है नहीं। तो अल्लाह जब कसम खाकर हमारे दिलों में किसी बात को मुअक्कद करना चाहें और किसी बात की अजमत बिठाना चाहें तो अल्लाह ताला शानहू अपनी कायनात में जो बा अजमत चीजें होती हैं, पावरफुल और मजबूत और कुव्वत वाली चीजें होती हैं, जिनको देखकर इंसान के दिल पर एक रौब तारी होता है या असर पैदा होता है, ऐसी चीजों की कसम खाते हैं। तो अल्लाह जल्ल जलालहू अम्मन वालहू ने समंदर की कसम खाई कि समंदर की कसम जो पानी से भरा हुआ है, या ये कि समंदर की कसम जो आग से गर्म किया जाएगा, यानी कुर्बे कयामत जब सूर फूका जाएगा तो उस वक्त ये समंदर जो है, जब ये दुनिया तहस नहस होगी तो उस वक्त उस समंदर जो है वो आग में तब्दील हो जाएंगे और मैदान महशर में मखलूक को चारों तरफ से घेर लेंगे। अब ये कसमें खाई, तूरे सीनीन की कसम, नामे आमाल की कसम या तौरात की कसम, कुरान की कसम, आसमानी किताबों की कसम, अलबैतुल मामूर की कसम, आसमान वाले काबे की कसम और बुलंद की हुई छत की कसम, ये भी आसमान की कसम और भरे हुए समंदर की कसम या गर्म किए हुए समंदर की कसम, आग के जरिए गर्म किए हुए समंदर की कसम, आग से भरे हुए समंदर की कसम। और ये कसमें खाने के बाद अल्लाह ताला शानहु ने इरशाद फरमाया, इन अज़ाब रब्बिका लवाक़े, बेशक आपके परवरदिगार का अजाब वाके होने वाला है। मालहू मिन दाफे, उसे कोई हटाने वाला नहीं है, उसे कोई टालने वाला नहीं है। और ये अजाब कब वाके होगा? यौम तमूर समाउ मौरा, जिस दिन आसमान लरस जाएगा कप कपाकर। आसमान में एक इज्तिराबी कैफियत पैदा होगी, जैसे इंसान में जब इज्तिराबी कैफियत पैदा होती है तो वो शिवर करने लगता है, पूरा बदन उसका ऐसे शिवर करता है जब उस पर खौफ तारी होता है। तो आसमान लरस जाएगा कप कपाकर, यानी आसमान में भी एक इज्तिराबी कैफियत पैदा होगी और ऐसा लगेगा जैसे वो शिवर कर रहा है, ऐसे हिल रहा है। और दूसरी जगह पर अल्लाह ताला शानहू इरशाद फरमाते कि इज़ समाउन शक्कत, जबकि आसमान फट जाएगा। तो इन दोनों में कोई तारुज नहीं है कि क्या आसमान फट जाएगा या ये कि आसमान लरस जाएगा। तो पहले शुरू में ऐसे लरजेगा, जैसे जब जलजला आता है तो जलजले की वजह से जमीन पहले लरजने लगती है, कप कपाने लगती है, दीवारें जो है वो लरजने लगती है, कप कपाने लगती है और फिर उनमें दराड़ें भी पैदा होती है अगर जलजला बड़ा हो तो। तो आसमान पहले लरस जाएगा, कप कपाने लगेगा और उसमें फिर दराड़ें पड़ेंगी और वो फटने लगेगा। तो यौम तमूरु समाउ मौरा व तसीरुल जिबालु सैरा, और पहाड़ चलने लगेंगे। तो इसका मतलब ये नहीं है कि पहाड़ इंसानों की तरह चलेंगे, बल्कि ये कयामत के दिन की थोड़ी बहुत मंजर कशी की गई है। असल तो अल्लाह जल्ल जलालहू वाम मनवालहू ये फरमाना चाहते हैं कि अल्लाह जल्ल जलालहू वाम मनवालहू का अजाब ना फरमानों के लिए वाके होगा, उस अजाब को कोई हटाने वाला नहीं है, जब वो वाके होगा। और वो कब होगा? जब कयामत आएगी। और कियामत आएगी तो कभी बास जगहों पर ये चीजें बयान कर दी, बास चीजों पर दूसरी चीजें बयान कर दी, अलग अलग चीजें बयान करते हैं, मगर खुलासा उसका यह है कि जब कियामत वाके होगी तो ये दुनिया टूट फूट कर नेस्तो नाबूद हो जाएगी। और जब ये टूट फूट कर नेस्तो नाबूद होना शुरू होगी तो आसमान में एक लर्जा तारी होगा, वो कप कपाने लगेगा, उसमें इज्तिराब पैदा होगा, फिर फटेगा, फिर टुकड़े टुकड़े हो जाएगा। इसी तरह जो है इस वक्त जमीन जो है, जमीन उसने पहाड़ों को अपनी गिरफ्त में ले रखा है। अब जब कयामत आएगी तो जमीन की गिरफ्त अल्लाह ढीली कर देंगे, اور زمین کی گرد جب اللہ ڈھیلی کر دیں گے تو پہاڑ جو ہے وہ آگے پیچھے ذرا ایسے ہٹے گا، سارے پہاڑ اپنی جگہ سے ہٹیں گے، جیسے کسی ستون جو ہے ستون وہ اس کو فاؤنڈیشن کے ساتھ گرفت میں لیا گیا ہے، اور اگر زلزلے کی وجہ سے وہ گرفت اگر ٹوٹ جاوے اور ڈھیلی ہو جاوے، اس کی پکڑ ختم ہو جاوے، تو پھر وہ وہ ستون جو ہے وہ ایسا تھوڑا دو چار انچز ادھر دو چار انچز ادھر، ایک آدھ فٹ ادھر ایک آدھ فٹ ادھر، ایسے ہٹے گا، ہٹ کر کے پھر وہ گرے گا، گرنے کے بعد ٹکڑے ٹکڑے ہوگا۔ تو اسی طرح جو مختلف چیزیں قرآن مجید میں آتی ہے، ایک تو یہ بات آتی ہے یہاں پر، یہ ہے کہ یوم تمور السماء مورا وتسیر الجبال سیرا، پہاڑ چلنے لگیں گے، اس کا مطلب یہ کہ پہاڑ اپنی جگہ سے ہٹ جائیں گے چونکہ گرفت اس کی ختم ہو جائے گی۔ اور دوسری جگہ پر اللہ تعالی شانہ ارشاد فرماتے ہیں کہ یسألونک عن الجبال، یہ آپ سے پہاڑوں کے بارے میں سوال کرتے ہیں، تو ان سے کہیے کہ فقل ینصفھا ربی نصفا، میرا رب جو ہے ان کو ریزہ ریزہ کر دے گا، اور ریزہ ریزہ کر دے گا تو جس جگہ کے اوپر اتنے اونچے اونچے پہاڑ تھے اس جگہ کو جب آپ دیکھیں گے تو آپ کو نظر یوں آئے گا فیذروھا قاعًا صفصفا، وہ سپاٹ میدان آپ کو نظر آئے گا، وہ پہاڑ جو ہے وہ ریزہ ریزہ ہوگا، پاؤڈر ہو جائے گا، ریت ہو جائے گا، تو اس کا تودا بھی نظر نہیں آئے گا، فیذروھا قاعًا صفصفا، پورا ایسے میدان نظر آئے گا۔ وہ کیوں؟ وہ بھی میں سمجھاتا ہوں کہ وہ تودا کہاں جائے گا، پھر تودا کہاں جائے گا، پہاڑ جب گرے گا ریزہ ریزہ ہو کر تو وہاں اسے وہ ریت کا ڈھیر تو ہونا چاہیے۔ فیذروھا قاعًا صفصفا، اور اللہ تعالی شانہ دوسری جگہ پر ارشاد فرماتے ہیں اذا وقعت الواقعہ لیس لوقعتها کاذبہ خافضہ الرافیہ اذا رجت الارض رجا، جب اللہ جل جلالہ عم نوالہ پہاڑ کو ریزہ ریزہ کر دیں گے، یعنی پہاڑ کو ریزہ ریزہ کر دیا جائے گا، تو پہاڑ جو ہے یہاں اس کی ابتدائی حالت بیان کی جا رہی ہے کہ وتسیر الجبال سیرا، جب پہاڑ چلنے لگیں گے، اس کا مطلب یہ کہ اگر کسی کے پاس وہ قدرت ہوتی کہ وہ دنیا بھر کے سارے پہاڑوں کو ایک وقت میں دیکھ سکتا تو اسے نظر آتا کہ کوئی دائیں طرف ہٹ رہا ہے تو کوئی بائیں طرف ہٹ رہا ہے تو کوئی پیچھے ہٹ رہا ہے تو کوئی آگے، یعنی اپنی جگہ سے پہاڑ ہٹ رہے ہیں، اور ہٹنے کے بعد پھر وہ گریں گے، جب وہ گریں گے تو ٹکڑے ٹکڑے ہو جائیں گے، اور ٹکڑے ٹکڑے ہونے کے بعد وہ ریت کے ذرات کی طرح پاؤڈر جیسے ہو جائیں گے، اور جب یہ ریت کے ذرات کی طرح پاؤڈر جیسے ہو جائیں گے تو پھر یہ ہوا میں اڑنے لگیں گے، وہ تکون الجبال کالعہن المنفوش، اور پہاڑ جو ہے وہ دھنے ہوئے رنگین اون کی طرح ہو جائیں گے، یعنی اڑنے لگیں گے۔ تو یہ وبست الجبال بسا فکانت ہبا ام مم بسا، تو فکانت ہبا مم بسا کا معنی کہ وہ اڑتا ہوا غبار ہو جائے گا، تو پہلے اپنی جگہ سے یوں ہٹیں گے جب قیامت کا زلزلہ واقع ہوگا، پھر وہ گریں گے، گرنے کے بعد ٹکڑے ٹکڑے ہوں گے، اور وہ قیامت کا زلزلہ چلتا ہی رہے گا، اور اللہ تعالی شانہ کی طرف سے نیست و نابود کرنے کا عمل جاری رہے گا، تو وہ پھر ریت ہو جائیں گے، پھر جو ہے غبار کی شکل اختیار کر لیں گے، اور پھر وہ ہوا میں جو ہے وروئی کی طرح اڑنے لگیں گے، اور جب اڑ کر کے ادھر ادھر منتشر ہو جائیں گے تو فیذروھا قاعًا صفصفا، وہ جو ہے میدان نظر آنے لگے گا کہ یہ تو بالکل میدان ہے، یہاں ایسا لگتا بھی نہیں کہ یہاں کوئی پہاڑ ہوگا۔ تو اللہ تعالی شانہ ارشاد فرماتے ہیں کہ آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے، اس کو دفع کرنے والا کوئی نہیں ہوگا، کوئی اس عذاب کو نہیں روک سکے گا، اور وہ دن کب ہے؟ وہ قیامت کا دن ہے، یعنی قیامت کا دن تو ایسا ہے کہ اس دن ہر ایک کو عذاب چکھنا پڑے گا، ہر نافرمان کو۔ دنیا میں تو ہو سکتا ہے کہ آئے نہ آئے، جسے کفار مکہ اور مشرقین مکہ میں سے بہت سے لوگوں پر جنگ بدر میں عذاب آیا اور کچھ لوگ بچ گئے، آگے جا کر کچھ لوگ مسلمان بھی ہو گئے، لیکن یہ دن ایسا ہے کہ اس دن عذاب ہر ایک پر واقع ہوگا قیامت کے دن۔ اور قیامت کے دن کے دو حالات بیان کیے کہ جس دن آسمان لرز جائے گا کپ کپا کر، اور پہاڑ جو ہیں وہ اپنی جگہ سے چلنے لگیں گے۔ فویل یومئذ للمکذبین، سو بربادی ہے، ہلاکت ہے اس دن جھٹلانے والوں کے لیے۔ तकजीब करने वालों के लिए जो इस वक्त जुटला रहे हैं कि नहीं 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 ये कुरान अल्लाह की किताब नहीं है, ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने खुद घड़ लिया है। आज भी बहुत सारे लोग हैं, बहुत सारे मुनकिर हैं जो ये मानते हैं कि ये किताब अल्लाह की तरफ से उतरी हुई नहीं है आसमान से, जो अल्लाह ही को नहीं मानते, अल्लाह के वजूद को नहीं मानते, वो इसको अल्लाह का कलाम कैसे मानेंगे? जुटला रहे हैं अल्लाह की किताब को। और बहुत से ऐसे हैं कि जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जुटलाते हैं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों को जुटलाते हैं। बहुत से वो हैं जो कयामत के दिन को जुटलाते हैं, जजा सजा को जुटलाते हैं, मरने के बाद की जिंदगी को जुटलाते हैं, दीन को जुटलाते हैं। और बहुत से ऐसे लोग भी हैं जो नाम निहाद मुसलमान हैं, अपने आप को मुसलमान कहते हैं, लेकिन मुसलमान कहने के बाद जो उनको अच्छी चीजें लगती हैं इस्लाम की, उसे पकड़ लेते हैं कि ये इस्लाम की तालीम है, और जो चीजें उनको अच्छी नहीं लगती या उनकी अकल में नहीं आती, वो अकल परस्त होते हैं, वो मुनकरीन ही की तरह, लेकिन वो इस्लाम के का लबादा ओढ़े हुए होते हैं और खुद को इस्लाम मुसलमान भी कहते हैं, और बहुत से तो खुद को इस्लामिक स्कॉलर भी कहते हैं, लेकिन वो इस्लाम की बुनियादी चीजों के मुनकिर होते हैं, वो उन अहकाम के मुनकिर होते हैं जो कुरान मजीद में नस्से कतई की शक्ल में मौजूद है। रिफॉर्मर्स होते हैं जो कुरान मजीद को रिफॉर्म करने के कायल हैं कि इसके बाद अहकाम जो है वो आउटडेटेड हैं। इसका मतलब है कि अल्लाह जल्ल जलालुहु वाम मनवालुहु के का इल्म जो है वो कोताह था, नऊज़ु बिल्लाह। अल्लाह को ये पता नहीं था कि ये यानी दो बातों में से एक बात होती है ना, दो बातों में से एक बात होती है कि अल्लाह को इल्म था। अगर अल्लाह को इल्म था कि 20वीं सदी में 21st सेंचुरी के अंदर हालात बदलने वाले हैं और मेरा ये हुक्म एप्लीकेबल नहीं होगा, तो अल्लाह जल्ल जलालुहु वाम मनवालुहु ने गलती की कि कयामत तक के लिए ये हुक्म नाजिल कर दिया। तो अल्लाह ताला शानहू का इल्म तो कियामत तक के लिए है और जर्रे जर्रे से वो वाकिफ है, हर चीज से वो वाकिफ है। तो इसके अंदर अगर कोई ऐसा हुक्म है जो एप्लीकेबल नहीं है, तो अल्लाह जल्ल जलालुहु वाम मनवालुहु ने उसको क्यों रखा? ही हिकमत के खिलाफ है। अगर हम ये मान ले कि ये इस वक्त एप्लीकेबल नहीं है, इसका मतलब ये है कि अल्लाह जल्ल जलालुहु वाम मनवालुहु हकीम नहीं है। नऊज़ुबिल्लाह अल्लाह से इंसान ज्यादा होशियार हो गया कि जिसने ये ताल लिया कि अल्लाह को यहां गलती हो गई है। आप चाहे इन अल्फाज से कहें ना कहें, मगर कहने का मतलब तो यही है ना। और दूसरी बात यह है कि अगर अल्लाह जल्ल जलालुहु वाम मनवालुहु को इल्म था कि 20th सेंचुरी में ये हुक्म एप्लीकेबल नहीं होगा, तो फिर अल्लाह ने यह गलती की कि खातमुन नबीयीन को पहले क्यों भेज दिया? इस वक्त अल्लाह को खुद कुरान को रिफॉर्म करने के लिए दूसरे नबी को भेजना चाहिए था, जैसा कि अल्लाह का तरीका चला आ रहा है। एक नबी को भेजा, दीन बिगड़ गया, दूसरे नबी को भेजा, दीन बिगड़ गया, तीसरे नबी को भेजा, कोई और हुक्म में इजाफे की जरूरत पड़ी तो और नबी को भेज करके उस पर वही भेजी। तो अगर ऐसा अल्लाह के इल्म में या तो यह था नहीं, अगर था नहीं तो अल्लाह अलीम नहीं है। अल्लाह के इल्म में था और इसी को रखा तो अल्लाह हकीम नहीं है। अल्लाह को दूसरा नबी भेजना चाहिए था। तो यह तो हो नहीं सकता कि हम अल्लाह जल्ल जलालुहु वाम मनवालुहु की तरफ इन नकाइस को मंसूब करें। तो मानना यही पड़ेगा कि अल्लाह के इल्म में सब कुछ था कि 20वीं सदी के, 21वीं सदी के, 30वीं सदी के, 40वीं सदी की अगर दुनिया उस वक्त तक कायम रहने वाली है तो क्या क्या तकाजे हैं। अल्लाह को यह भी मालूम था कि यह कुरान कियामत तक के लिए मैं भेज रहा हूं, इसलिए अल्लाह जल्ल जलालुहु वाम मनवालुहु ने, जो कि अलीम व बसीर है, हकीम है, यह कुरान को ऐसा बनाया है कि यह कियामत तक एप्लीकेबल रहेगा। अल्लाह में कोई नुक्स नहीं है, हमारी अकल में नुक्स है, हमारी समझ में नुक्स है, नुक्स हमारे अंदर है। तो जितने मुनकिर हैं, ये चाहे खुलकर इनकार करने वाले हों या दबी अल्फाज में या गोलमोल बात करके या इस्लाम का लबादा ओढ़कर इस्लाम के खैर का बनकर, इन सब के लिए उस दिन कियामत के दिन हलाकत है, बर्बादी है। अल्लदीन हुम फी खौदिन, और ये कौन लोग हैं तकजीब करने वाले? वो लोग हैं जो बेहुदा बातों में, फजूल बातों में खेलते रहते थे। ये फजूल बातों में, यानी खेलते रहते थे का मतलब ये कि जैसे खेलने वाला आदमी जब खेल रहा होता है तो वो बेमकसद काम कर रहा होता है। तो इसी तरह बेहुदा कामों में ये अपने अवकात को जाया कर रहे थे। किसी हदीस पर बहस कर रहे हैं, किसी कुरानी आयत पर बहस कर रहे हैं, इस्लाम के इनकार में अपना वक्त खर्च कर रहे हैं, मुसलमानों के की तकजीब में अपना वक्त खर्च कर रहे हैं, चाहे वो इस्लाम के नाम से हो या गैर मुस्लिम बनकर हो। अल्लज़ीन हुम फी, सारे के सारे बेहुदा कामों में है। जो काम आखिरत में काम न आने वाला हो वो अगर बेहुदा है, लायानी जो कि जायज है मगर आखिरत में काम आने वाला नहीं है दुनिया में और आखिरत में, वो अगर बेहुदा है तो जो आखिरत में बर्बादी लाने वाला है वो कितना बेहुदा होगा। तो अल्लज़ीन, ये मुकद्दमीन कौन है? अल्लज़ीन हुम फी खौदिन, वो जो बेहुदा कामों में खेलते रहते हैं। यौम युदअउन इला नार जहन्नम दअअ, अब क़ियामत तो कायम हो गई, मैदान महशर में सबको जमा कर दिया गया, अब हिसाब शुरू हो गया। और हिसाब के बाद फिर जिस दिन उनको धक्के देकर ले जाया जाएगा जहन्नम की आग की तरफ। अब जाहिर है कि जहन्नम की आग की तरफ कौन मुजरिम जाएगा? कोई मुजरिम जो है वो जेल की तरफ जाना नहीं चाहता, उसे पकड़ के ले जाया जाता है। कोई मुजरिम फांसी के फंदे पर लटकने के लिए, गैलोस पर जाने के लिए तैयार नहीं होता, उसे पकड़ के ले जाना पड़ता है, बाजों को घसीट कर ले जाना पड़ता है। तो ये सबसे बड़ी जेल और हमेशा की जेल, उसकी तरफ जाने का किसको शौक होगा? तो कहा कि सबसे पहले जो है वो उनके हाथों को बांध दिया जाएगा उनकी गर्दनों के साथ। तो हाथों को उनकी गर्दनों में बांध दिया जाएगा और बांधने के बाद जो जहन्नम में ले जाने वाले कारिंदे होंगे, जो सिविल सर्वेंट्स होंगे फरिश्ते कियामत के दिन, वो उनके सर को पकड़ेंगे और सर को ऐसे झुकाकर कदम के साथ मिला देंगे, और सर को झुकाकर कदम के साथ मिला करके उनको ले जाएंगे और फिर मुंह के बल उनको जहन्नम में फेंक देंगे। फयूखदो बिन नवासी वल अकदाम, पकड़ लिया जाएगा उनको पेशानियों से और कदमों से। इसका मतलब है कि कदम और पेशानी को यूं करके साथ मिला लेंगे और मिला करके यूं उनको फेंक दिया जाएगा। तो उनको धक्के देकर ले जाया जाएगा जहन्नम की आग की तरफ, और जब वहां फेंकने से पहले करीब उनको पहुंचाया जाएगा तो वहां पर ये कारिंदे और ये फरिश्ते कहेंगे कि हाज़िहिन नारुल्लती कुंतुम बिहा तुकज़्ज़िबून, ये वो आग है जिसकी तुम तकज़ीब किया करते थे, जिसका तुम इनकार किया करते थे, जिसको तुम झुठलाया करते थे कि ऐसी कोई आखिरत वाखिरत कोई चीज नहीं है, कब्र में कुछ होने वाला नहीं है, मरने के बाद कोई जिंदगी नहीं है, अरे जहन्नम क्या जहन्नम। और फिर जो है वो दुनिया में, चूंकि उन आयात के बारे में जिनमें जहन्नम का तज़किरा था ये कहा करते थे कि ये जादू है, तो उन आयात के बारे में जादू कहा करते थे। जैसे यहां जहन्नम के बारे में ये आयत है कि हज़िहिन नारुल लती कुंतुम बिहा तुकज़्ज़िबून, ये वो आग है जिसको तुम झुठलाया करते थे। तो ये पूरे कुरान के बारे में वो कहते थे कि जादू है। तो इसका मतलब ये कि जहन्नम की आयात के बारे में भी वही कहते थे कि ये जादू है, और फिर दूसरी आयात और निशानियां मौजूदात उनके बारे में भी कहते थे कि ये जादू है। तो वो जजरो तौबीख के तौर पर और तंज और ताने के तौर पर फरिश्ते फेंकने से पहले कहेंगे अफसहरुन हाजा, क्या ये जादू है? ये जो आग तुझे अभी नजर आ रही है अफसहरुन हाजा, क्या ये जादू है? अम अंतुम लातुब सिरुन, या क्या तुम्हें नजर नहीं आ रहा है, क्या तुम देख नहीं रहे हो? यानी मतलब यह है कि दुनिया में तो तुम ऐसा कहते थे कि जहन्नम महन्नम की जो बातें ये करता है ना, ये कुरान के जरिए हमें सुनाता है, ये सब जादू है। और तुम्हें हकीकत दुनिया में नजर नहीं आ रही थी, तो अब भी तुम्हारा क्या ख्याल है ये जादू है? और क्या इस वक्त भी तुम्हें अब हकीकत नजर नहीं आ रही है? इस्तीफा में इनकारी है। अफसहरुन हादा, क्या ये जादू है? इसका मतलब है कि ना, जादू नहीं है, हकीकत है। अब अंतुम लातुब सिरुन, अब भी तुमको हकीकत नजर नहीं आ रही है? नहीं नहीं नहीं, आ रही है, आ रही है। कहेंगे रब्बना अबसरना व समेना फरजीना नामल सालिहन इन्ना मुकिनून। हकीकत तो मौत के आते ही नजर आ जाएगी। जहन्नम तक नहीं, ये तो तान तश्नी के तौर पर, उनको जजर तौबीख के तौर पर यह जुमला उनसे कहा जाएगा कि क्या ये जादू है, तुम कह रहे थे ना कि जादू, ये क्या ये जादू है, क्या ये जादू है, अम अंतुम लातुब सिरुन, या क्या तुम अब भी नहीं देख रहे हो, अब भी तुमको नजर नहीं आ रहा है। अब तो नजर आ रहा है ना, दुनिया में तुमको हकीकत नजर नहीं आती थी, दुनिया में तुम्हें तौहीद की हकीकत नजर नहीं आती थी, इससे कि गौर व फिक्र ही नहीं करते थे, दुनिया में तुम्हें हमारे नबी की रिसालत की हकीकत नजर नहीं आती थी, अब भी तुम्हें नजर नहीं आ रहा है कि ये जहन्नम है और मेरे हमारा नबी जो तुम्हें बता रहा था वो हकीकत में हो रहा है। इस जुर तौबीख के तौर पर उनको कहा जा रहा है, अफसहरुन हदा अंतुम ला तुबसिरुन, और फिर उनसे कहा जाएगा इस लोहा फेंकते हुए, इस लोहा इसमें दाखिल हो जाओ और कहो देखो दुनिया में दो चीजें होती हैं, दुनिया में जब किसी को सजा होती है और डांट डपट करने वाला, पकड़ धकड़ करने वाला बादशाह या जो भी अफसर हो या बड़ा हो, मां बाप हो, उस्ताद हो, तो जब कोई गलती हो जाती है और गलती के बाद जो है सामने वाला बहुत महज़ब हो जाता है और पशेमानी दिखाता है और बिल्कुल जो कुछ कहा जाए उसको वो आंखें नहीं निकालता और दिफा नहीं करता, सब्र करता है पूरा, गलती छोटी सी थी, तरबियत के तौर पर बहुत कुछ कड़वी कड़वी बातें कही जा रही, फिर भी तो रहम आ जाता है कि यार ये अच्छा आदमी है, तो जब कोई सब्र कर लेता है तो कि भाई चलो छोड़ दो इसको, और कभी कभी ऐसा होता है कि सब्र नहीं करता और बहुत ज्यादा चीखता चिल्लाता और हाई वावेला करता, उस पर भी रहम आ जाता है कभी, यार छोड़ दो इसको, तो क्या कि जहन्नम में दाखिल हो जाओ, फसबिरु औला तसबिरु, छूटने की दो ही चीजें हैं, सब्र करो या सब्र न करो, हाय वावेला करो, कहते सवाउन अलैकुम, तुम्हारे ऊपर बराबर है, इन्नमा तुज़ौन मा कुंतुम तामलून, तुम्हें सजा दी जाएगी उन आमाल की जिन्हें तुम किया करते थे, दुनिया में जो कुछ तुमने किया था उसकी अब सजा तो मिलेगी। अब आज के दर्स को खत्म करने से पहले ये बात अर्ज करना चाहता हूं कि यहां चार चीजों, पांच चीजों की कस्में खाई गई हैं, एक वत्तूर, तूर सीनीन की कसम, दूसरी व किताबी मस्तूरिन फीरक की मंशूर, इसमें मुख्तलिफ तफसीरें की गई हैं, अक्सर हजरत इस बात की तरफ गए हैं कि नामे आमाल की कसम जिसमें तुम्हारे आमाल को जब्त किया जा रहा है, वलबैतिल मामूर और अलबैतुल मामूर की कसम, फरिश्तों के काबे की कसम, व सक्फिल मरफू और बुलंदियों वाले आसमान की कसम, वलबहरिल मसजूर, और एक और कसम यहां पर है कि भरे हुए समंदर की कसम, या उसका दूसरा माना है कि गर्म किए हुए समंदर की कसम, और उसके बाद है कि इन अज़ाब रब्बी का लवाक़े। अब ये कसमें जो खाई गई है तो सबसे पहली बात तो ये है कि ऐसी पांच चीजों की कसमें खाई गई हैं जिनसे अल्लाह जल्ला जलालुहु व अमनवालुहु की कुदरत पर रोशनी पड़ती है, वत्तूर इतने बड़े पहाड़ को बनाने वाले, और फिर बहुत सारे पहाड़ों में से इस पहाड़ को अजमत अता करने वाले अल्लाह, वत्तूर, और पैगंबर पर आसमान से वही उतारने वाले, ये सारी चीजें इसमें आ गई वत्तूर, तो इससे जो है अल्लाह जल्ल जलालहू आम मनवालहू के वजूद पर रोशनी पड़ती है कि इस पहाड़ को देख करके तुम अल्लाह जल्ल जलालहू आम मनवालहू को पहचानो। उसके बाद जो है नामे आमाल, तो नामे आमाल एक एक चीज लिखी जा रही है तुम्हारी, आदम अली सलातुस्सलाम के जमाने से लेकर आज तक जितने इंसान आए हैं, क्यामत तक जितने इंसान आए थे, सब की एक एक चीज लिखी जा रही है। मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैहि रक़ीबुन अतीद, तो जब फरिश्तों में इतनी ताकत और कुदरत है कि एक एक चीज को रिकॉर्ड कर रहे हैं तो उनको बनाने वाला कितना कुदरत वाला होगा, तो अल्लाह की कुदरत पर रोशनी पड़ रही है। वह सक़फ़िल मरफू, बुलंद आसमान को देखो, इतना बुलंद आसमान, बगैर आमदिन तरवना, बगैर सुतून के, और फिर बनाने वाला कहता है कि वमा मस्सना मिन लुगूब, उसको बनाने के बाद हमें थकावट भी महसूस नहीं हुई, कितना बड़ा होगा। वल बहरिल मसजूर, समंदर को देखो भरा हुआ है पानी से, हजार साल गुजर गए पानी खुश्क नहीं होता। उसकी कुदरत को पहचानो और कुदरत को पहचान कर इन चीजों को देखकर उसके वजूद के भी कायल हो जाओ और उसकी वहदानियत के भी कायल हो जाओ और इस बात के भी कायल हो जाओ कि जो इतना कादिर है, क्या वो मरने के बाद रेजा रेजा हड्डियों को दोबारा इंसानी शक्ल देकर जिंदा नहीं कर सकता? कर सकता है और वो करेगा। और इन अदाब रब्बी का लवाके, आपके परवरदिगार का अजाब वाके होगा। एक तो ये है कि इसमें दो चीजें साबित हो गई, एक तो अल्लाह का वजूद और अल्लाह की तौहीद और दूसरा है कि मरने के बाद की जिंदगी है, यानी कस्में जो है बहुत मुनासिबत रखती हैं इस मजमून के साथ। एक दूसरी बात, दूसरी बात यह है कि कस्मों पर गौर कीजिए तो बात जो बयान की जा रही है वो जजा और सजा की। इन्ना अदा बरबी का लवा के मा लहू मिन दाफे, देखो भाई मरने के बाद कयामत कायम होगी, मरेंगे सब, दोबारा जिंदा होंगे और जजा सजा तो होने वाली है। अब जजा और सजा, उसके लिए सबसे पहली चीज जो है वो अवामिर की है। अवामिर, अवामिर का मतलब ये कि कोई ऐसी जात हो जो आपको कुछ करने के लिए कहे। मैं इसको मिसाल दूं कि बाप है, उसने इतवार के दिन सुबह से लेकर शाम तक अपने बच्चों को कुछ करने के लिए कहा ही नहीं, उसने अपने बच्चों को तिलावत करने के लिए नहीं कहा, कुछ बच्चों ने तिलावत कर ली कुछ ने नहीं की, तो शाम को वो सजा दे सकता है कि तुमने आज तिलावत क्यों नहीं की, कहा ही नहीं। तो जजा और सजा के लिए हुक्म का आना जरूरी है, हुक्म पहली चीज ये है। दूसरी बात, जजा और सजा के लिए भी जरूरत है कि कोई मुखालफत करे और कोई मुवाफकत करे। अगर सभी मुवाफकत करें तो सिर्फ जजा होगी और सब मुखालफत करें तो सिर्फ सजा होगी। तो मुवाफकत भी हो और मुखालफत भी हो और उस मुवाफकत और मुखालफत का इल्म भी हो, किसको? हुक्म करने वाले को और उनको भी जिन्होंने मुखालफत की है या मुवाफकत की है। अब मुखालफत और मुवाफकत है ही नहीं, सिर्फ मुवाफकत है तो जजा होगी, सिर्फ मुखालफत है तो सजा होगी, और मुवाफकत और मुखालफत का इल्म ही नहीं है उसको जिसने हुक्म किया है तो भी जजा और सजा नहीं होगी, और उनको इल्म नहीं है जिन्होंने मुखालफत या मुवाफकत की है, या तो भूल गए हैं या इनकार कर बैठे हैं, तो उनकी पकड़ कैसे होगी? तो जजा और सजा के लिए भी जरूरी है। जजा और सजा के लिए तीसरी चीज ये जरूरी है कि जो हुक्म आया है वो फर्ज के दर्जे में हो और जरूरी जरूरत के दर्जे में हो, कि तुम्हें आज तिलावत करनी है और करनी है, ये हुक्म है हमारा। ऐसा नहीं कि करने तो भी ठीक, न करे तो भी, जरूरी हो। और चौथी बात यह है कि मुवाफकत और मुखालफत, एक तो एक हुक्म आए, नंबर दो हुक्म जरूरी हो, नंबर तीन मुखालफत और मुवाफकत हो, और मुखालफत और मुवाफकत जो है वो जब्त भी हो, और आखिरी चीज ये है कि उसके बाद जब फैसला हो कि तुमने मुवाफकत की है यानी तुमने फरमाबरदारी की है, और तुमने मुखालफत की है यानी नाफरमानी की है, तो जजा और सजा के लिए कोई जगह भी हो, बदला देने के लिए और सजा देने के लिए। ये सारी चीजें इसमें आ गई है। वत्तूर, तूरे सीनीन वो पहाड़ है जिस पर अल्लाह जल्ला जलालुहू वामनवालुहू ने हजरत मूसा अली सलातु वस्सलाम पर तौरात नाजिल की थी। तो इससे इशारा इस बात की तरफ किया कि आदम अली सलातु वस्सलाम से लेकर हमारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम तक शरीयत मुतहरा के अहकाम को भेजने का हमारा दस्तूर रहा है। कोई कौम ऐसी नहीं रही है कि जिस पर हमारी तरफ से कोई दस्तूर ना आया हो, कोई प्रोग्राम ना आया हो कि इसके मुताबिक जिंदगी गुजारो। और वह किताबी मस्तूरिन फिरक्की मंशूर से इशारा कर दिया कि मुवाफकत करने वाले मुखालफत करने वाले दोनों गिरोह हैं, اور ان دونوں گروہ کے اعمال کو ضبط کرنے کا ہم نے نظام بنایا ہوا ہے. ہمارے فرشتے لکھ رہے ہیں کرامن کاتبین یعلمون ما تفعلون, اور والبیت المعمور سے اشارہ اس بات کی طرف کیا کہ وہ مخلوق جو کہ مکلف بھی نہیں ہے اور جن کے لیے سزا اور جزا مقرر بھی نہیں کی گئی ہے, جب وہ عبادت کرتی ہے تو جس کو عبادت ہی کے لیے پیدا کیا گیا اس کے لیے عبادت کرنا کیوں ضروری نہیں ہوگا. اور وسقف المرفوع میں رفعت کا لفظ ہے, تو رفعت سے اشارہ کر دیا جزا اور سزا میں اچھے کام کرنے والوں کے لیے جنت میں رفعت کا, کہ ان کو اونچے اونچے مرتبے دیے جائیں گے. اور والبحر المسجور گرم گرم سمندر سے اشارہ کر دیا کہ جو مخالفت کریں گے ان کو جہنم میں ڈالا جائے گا. تو یہ چار چیزیں ذکر کر کے جو جزا اور سزا کے لیے ضروری ہے, اللہ تعالی شانہ نے فرمایا کہ ان عذاب ربک لواقع. بھائی سارا نظام مرتب ہے, سب کچھ اپنی اپنی جگہ پہ پلاننگ کے ساتھ چل رہا ہے, اسے یہ تو ہو کر رہے گا ان عذاب ربک لواقع ما لہ من دافع. اب یہاں پر دو چھوٹے چھوٹے قصے بیان کر کے میں آج کے درس کو ختم کر دوں گا. یہ اپنے اندر کتنی قوت لیے ہوئے ہیں. والطور, طور سینین کی قسم, وکتاب مستور فی رق منشور, پھیلی ہوئی پتلی باریک کھال میں لکھی ہوئی کتاب کی قسم. والبیت المعمور, البیت المعمور کی قسم, کتنی بڑی بڑی چیزوں کی قسمیں کھائی جا رہی ہے. والسقف المرفوع, بلند آسمان کی قسم, بلند چھت کی قسم, بلند کی ہوئی چھت کی قسم. والبحر المسجور, پانی سے بھرے ہوئے سمندر کی قسم, یا گرم کیے ہوئے سمندر کی قسم, آگ سے بھرے ہوئے سمندر کی قسم. ان عذاب ربک لواقع, بے شک آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے. ما لہ من دافع, اس کو کوئی ٹالنے والا نہیں ہے. اور آگے پھر اس کی تفصیلات یوم تمور السماء. آج کل میرے بھائیوں, میری بہنوں, ہم لوگ قرآن کو محبت سے پڑھتے نہیں. میری سب سے پہلی درخواست تو تلاوت کرنے کے سلسلے میں ہے کہ روزانہ قرآن کی تلاوت کرو, اور محبت کے ساتھ اور عظمت کے ساتھ تلاوت کرو کہ میں اس وقت اللہ کے کلام کو پڑھ رہا ہوں, اس وقت مجھے ادھر ادھر کچھ نہیں کرنا ہے. ہم سب تلاوت کرتے ہیں, دائیں بھی دیکھتے ہیں بائیں بھی دیکھتے ہیں, ٹیلی فون کی طرف بھی دیکھتے ہیں, ٹیلی فون آتا ہے تو ٹیلی فون اٹھا بھی لیتے ہیں. اور ان لوگوں سے پوچھئے جو اس وقت لاک ڈاؤن میں اپنے گھروں سے کام کر رہے ہیں, تو ان کے جو آفس کے ساتھ تعلق کے 3 یا 4 یا 5 گھنٹے ہوتے ہیں, اس وقت وہ بیوی کو کیا کہہ کر اپنے کمرے میں چلے جاتے ہیں, بچوں کو کیا کہہ کر اپنے کمروں میں چلے جاتے ہیں, اور اس وقت توجہ پوری کہاں ہوتی ہے ان کی. تو ایک دفتر میں کام کرنے والے کا مینیجر اس توجہ کا مستحق ہے جس توجہ کا اللہ مستحق ہے. اللہ اتنی توجہ کا مستحق ہے. قرآن پڑھو, قبلے کی طرف رک کر کے ادب کے ساتھ ایسا سمجھ کر کے میرا اللہ میرے کلام کو سن رہا ہے. اور جو حضرات قرآن کو سمجھتے ہیں انہیں تو بہت دھیان سے قرآن کے معانی پر غور کرتے ہوئے پڑھنا. جبیر ابن مطعم ابن عدی رضی اللہ تعالی عنہ جب غزوہ بدر کے بعد مشرکین کے 70 آدمی قید کر لیے گئے, تو ان کو چھڑانے کے لیے کفار مکہ اور مشرکین مکہ نے جبیر ابن مطعم ابن عدی کو بھیجا. اور جبیر ابن مطعم ابن عدی کو اس لیے بھیجا کہ مطعم ابن عدی اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کے لیے اپنے دل میں نرم گوشہ رکھتا تھا, اور اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا تعاون بھی کرتا تھا. مطعم ابن عدی کفر کی حالت میں مرا. تو یہ مطعم ابن عدی جو ہے, جب نبی صلی اللہ علیہ وسلم مدینہ منورہ سے واپس لوٹتے ہیں, تو مدینہ طائف سے جب واپس لوٹتے ہیں, طائف کا پورا قصہ بیان کرنے کا موقع نہیں ہے, طائف سے جب زخمی ہو کر مار کھا کر اور جس مقصد کے لیے گئے ہیں اس مقصد میں ناکام ہو کر واپس لوٹتے ہیں,
تو آپ تھوڑی دیر کے لیے سوچئے کہ آن حضرت صلی اللہ علیہ وسلم کی تو ہر ناکامی بھی کامیابی ہی تھی. پتہ نہیں اللہ جل جلالہ عم نوالہ نے درجے میں کیا رفعت عطا فرمائی ہوگی اس طائف کے مجاہدے کے نتیجے میں. لیکن غیر مسلم اور دشمن جب دیکھ رہے تھے انہوں نے کس نظر سے دیکھا ہوگا؟ یہ ہارا مارا دھتکارا ہوا زخمی ہو کر ذلیل ہو کر واپس آیا. اور اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم کی ہو سکتا ہے کہ کفار مکہ اور مشرکین مکہ بھی وہی حالت کرنے کا ارادہ کر لیتے جو طائف میں آپ صلی اللہ علیہ وسلم کی ہوئی تھی. مطعم بن عدی نے اعلان کر دیا کہ محمد کو میں نے پناہ دی. اور مطعم بن عدی بڑے سرداروں میں سے تھا. میں نے محمد صلی اللہ علیہ وسلم کو پناہ دی ہے. اور اس وقت کا دستور تھا کہ جب کوئی مکہ مکرمہ سے باہر جاتا تھا اور واپس آتا تھا تو آ کر سب سے پہلے طواف کرتا تھا. زمانے جاہلیت میں بھی جب اللہ کے نبی صلی اللہ علیہ وسلم طواف کرنے کے لیے گئے تو مطعم بن عدی نے اپنے بیٹوں کو جن میں جبیر بھی تھے رضی اللہ عنہ ان سب کو کہا کہ پہرا دو کہ محمد صلی اللہ علیہ وسلم کو کوئی تکلیف نہ پہنچائے. تو یہ جبیر ابن مطعم رضی اللہ عنہ کو اس لیے بھیجا کہ تمہارے والد کے احسانات ہیں تو محمد صلی اللہ علیہ وسلم شریف انسان ہے اس کا لحاظ رکھیں گے اور تمہارے ساتھ کوئی غلط معاملہ نہیں کریں گے بلکہ رعایت کر کے ان 70 کے 70 کو چھوڑ دیں گے یا کوئی نہ کوئی نرمی اختیار کریں گے. آپ کو ہم بھیج رہے ہیں ہماری طرف سے نمائندے بن کر. یہ فرماتے ہیں کہ جب میں پہنچا تو مغرب کا وقت تھا اور میں نبی صلی اللہ علیہ وسلم کی ملاقات کے لیے جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرف جانے لگا تو مغرب کی نماز آپ پڑھا رہے تھے اور آپ وطور و کتاب مستور کی تلاوت کر رہے تھے. وطور و کتاب مستور فی رق منشور والبیت المعمور والسقف المرفوع والبحر المسجور. اور کہا کہ میرے کانوں میں باہر آواز آ رہی تھی آپ پڑھ رہے تھے اور جب میرے کانوں میں یہ آواز ہے کہ ان عذاب ربک لواقع آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے ما لہ من دافع اسے کوئی ہٹانے والا نہیں تو کہتے کہ مجھے ایسا محسوس ہوا کہ میرا دل پھٹ کر اڑنے لگے گا میرا دل پھٹ جائے گا ابھی اور میرے دل میں ایسا یقین ہو گیا کہ اگر اس وقت میں نے اسلام قبول نہ کیا تو آسمان سے میرے اوپر عذاب اتر پڑے گا. ان آیات میں اس قدر تاثیر ہے. ایک غیر مسلم جو اسلام قبول کرنے کی نیت سے نہیں آیا تھا اور ہدایت کی نیت سے قرآن کو نہیں سن رہا تھا اس پر اثر ہوا اور وہیں انہوں نے اسلام قبول کر لیا. یہ ایک واقعہ ہے ان آیات سے تعلق رکھنے والا. اور حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بارے میں ایک دوسرا واقعہ ہے کہ آپ قرآن مجید کی آیت تلاوت کر رہے تھے اور یہ سورہ طور پڑھ رہے تھے والطور وکتاب مستور فی رق منشور والبیت المعمور والسقف المرفوع والبحر المسجور ان عذاب ربک لواقع آپ کے پروردگار کا عذاب واقع ہونے والا ہے ما لہ من دافع اسے کوئی ہٹانے والا نہیں. بس رک گئے اور ایک ٹھنڈا سانس لیا جیسے ایک آدمی غم میں فکر میں افسوس میں سانس لیتا ہے. ٹھنڈا سانس لیا اور اس قدر خوف آپ پر طاری ہوا کہ آپ بیمار ہو گئے. بیمار ہو گئے وہیں بیمار بخار چڑھ گیا اور آپ گھر تشریف لے گئے اور 20 دن تک آپ بیمار رہے اور اتنے بیمار ہو گئے کہ تانتا بند گیا تعزیت عیادت کرنے والوں کا صحابہ عیادت کرنے کے لیے آنے لگے. یہ ہے قرآن کی تاثیر. مگر بہتر سے بہتر بریانی کسی بخار زدہ کو دے دو اسے اس بریانی کی کیا قدر ہوگی. تو ہمارے دل بھی بخار زدہ ہیں اس پر گناہوں کی آلودگیاں ہیں تزکیہ کی ان کو ضرورت ہے. تو ہمیں گناہوں سے اپنے آپ کو خوب بچانا چاہیے تاکہ دل مزید گندا نہ ہو. بہت توبہ کرنی چاہیے تاکہ پچھلی جو گندگی ہے وہ دور ہو جائے. علماء سے رابطہ رکھ کر علم حاصل کرنا چاہیے تاکہ غلطی نہ کریں ہم اور مشائخ سے بھی رابطہ رکھ کر उन बीमारियों से अपने आप को नजात दिलाना चाहिए, उन रूहानी दीनी बीमारियां गुनाहों की आदत जो रच बस गई है, ताकि हमारा दिल भी साफ सुथरा हो जाए और हमें भी कुरान मजीद की वही लज्जत महसूस हो और कुरान मजीद की वही तासीर हमारे दिलों पर भी काम करे जो इन हजरात को नसीब थी। अल्लाह ताला शानू हमें अमल की तौफीक दे। وآخر دعوانا أن الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى آله وأصحابه أجمعين الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم أصلح لنا شأننا كله اللهم وفقنا لما تحب وترضى اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك اللهم نور قلوبنا بنور القرآن اللهم أكرمنا بكرامة القرآن اللهم ارحمنا بالقرآن العظيم واجعله لنا إماما ونورا وهدى ورحمة اللهم ذكرنا منه ما نسينا وعلمنا منه ما جهلنا وارزقنا تلاوته آناء الليل وآناء النهار واجعله لنا حجة يا رب العالمين اللهم اجعلنا ممن يحل حلاله ويحرم حرامه ويقيم حدوده اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهاب غمومنا وهمومنا وسائقنا وقائدنا إلى جنات النعيم اللهم وفقنا لما تحب وترضى اللهم أذهب الباس رب الناس اشفي أنت الشافي لا شفاء إلا شفاؤك شفاء لا يغادر سقما اللهم اشف مرضانا وارحم موتانا اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان اللهم اشفنا بشفائك وداونا بدوائك واغننا بفضلك عمن سواك ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم رب اغفر وارحم وأنت خير الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين وآخر دعوانا أن الحمد لله رب العالمين وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين آمين.